आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जान्दिन थे म त्यो क्रुसको मूल्य कति छ भने, त्यो त अमूल्य रहेछ जीवन दिने। जान्दिन थे म त्यो क्रुसको मूल्य कति छ भने, त्यो त अमूल्य रहेछ जीवन दिने। मैले साथी सके अब फेरि सोने छैन, यो क्रुसको सन्देश अब फेरि भुल्ने छैन। मैले साथी सके अब फेरि सोने छैन, यो क्रुसको सन्देश अब फेरि भुल्ने छैन।
मित्र, तपाईहरूलाई यो पनि अवगत गराउन चाहन्छु कि आज श्रेष्ठ गीतबाट हाम्रो वचन अध्ययन अन्तिम हो। आशा गर्दछु तपाईँ सबैले यस पुस्तकबाट धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गर्नुभयो। आज हामी वचन अध्ययन श्रेष्ठ गीत 7 र 8 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी देख्छौ दुल्लीको चित्र। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। हे स्वर्गीयमा विराजमान हुनुहुने परमेश्वर बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौं किनकि तपाईँ सधैँ नै हामीलाई आफ्नो आशिषले आशिषित गराउनुहुन्छ। प्यार प्रभु, तपाईका तमाम उपकारको लागि भलाइको लागि हामी तपाईलाई धन्यवाद दिन्छौ, जुन हामीले आत्मिक, शारीरिक, आर्थिक, मानसिक, मनोवैज्ञानिक, पारिवारिक क्षेत्रमा पाएका छौ। प्रभुजी प्रार्थना छ यसरी नै निरन्तर हामीलाई आशिष दिनुहोस्, तपाईँको उपस्थित हामीसँग भएको होस्। वचन अध्ययनलाई तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। छोटो प्रार्थना प्रभु येशु ख्रिष्टको मधुर उच्च नाममा माग्दछु, आमेन। मित्र, अध्याय सातको पहिला नौ पदहरूमा दुल्लाले आफ्नो दुल्लीमा आफ्नो आनन्दको अति नै सुन्दर चित्रमा वर्णन गर्छन्। हेरी ए आयरन साइडले यो टिप्पणी बनाउँछन्, यो कुरा थाहा पाउन अद्भुत कुरा हो, उहाँमा हामीले भन्दा परमेश्वर आफ्ना जनहरूमा कति हो कति धेरै आनन्द गर्नुहुन्छ। कुनै दिन हामी उहाँलाई पूर्ण रूपमा आनन्द गर्नेछौ, कुनै दिन उहाँ हामी प्रति हरेक कुरा हुनुहुनेछ। तर जबसम्म हामी यहाँ पृथ्वीमा रहन्छौ, हामी उहाँलाई त्यति धेरै प्रशंसा गर्दैनौ, उहाँको त्यति धेरै गुणको जान्दैनौ जति धेरै उहाँ हामीमा जान्नुहुन्छ र हामीमा गर्नुहुन्छ। तर जब तिनले उसको प्रेमको अभिव्यक्तको सुन्छिन्, तिनको हृदय दृढ़ निश्चित छ, तिनीसँग संगति र पुनः स्थापनको चेतना छ, ज्ञान छ, त सबभन्दा पहिले हामी देख्नेछौ दुल्लीको सन्तुष्ट। तिनले भन्ने आवश्यक सबै कुरा एक पदमा भन्छिन्, सात अध्यायको दशमा, म मेरो प्रियको हुँ, उहाँको सबै तृष्णा मेरै निम्ति छ। अगाडि पनि हामीले दुईपल्ट दुल्लीले यो भनेको सुनिसकेका छौ, मेरो प्रिय मेरो हुनुहुन्छ र म उसको हुँ, मेरो प्रिय मेरो हुनुहुन्छ र म उसकै हुँ। तर मुडी स्टुअर्टले हाम्रो ध्यान यस तथ्यमा खिच्दछन्, यो झन धेरै परिपूर्णताको पर्याप्तताको अभिव्यक्त हो। यद्यपि यसले हृदयबाट ख्रिष्ट कहाँ जाने इच्छाको अभिलाषाको सूचित गरे तापनि यसले अझ कति हो कति धेरै अनमोल बहुमूल्य कुराको घोषणा गर्दछ, त्यो हो विश्वासीले उसप्रति ख्रिष्टको इच्छा लालसाको सामर्थको जान्दछ। उसले उहाँको हरेक भलाइ उपकार अनुग्रह र कृपाको जान्दछ। ओ कि आज हामी वास्तवमा प्रभुलाई जान्दछौ। यसपछि आठ अध्याय एक पदमा हामी देख्नेछौ, यहाँ यस प्रकार लेखिएको छ, एउटै आमाको दूध खाएर बढेका तपाई मेरा सखी दाजु हुनुहुँदो हो त, बाहिर भेटाउँदा पनि म तपाईलाई चुम्बन गर्ने थिए, कुनै मानिसले मेरो निन्दा गर्ने थिएनन्। मित्र, यही प्रकारको दाज्यू प्रभु येशू ख्रिष्ट हाम्रो निम्ति बन्नु भएको छ। हेब्रू दुई अध्याय सोह्र पदमा भनिएको छ, किनकि साँच्चै नै उहाँले स्वर्गीय दूतहरूलाई होइन तर अब्राहमको सन्तानको रूपमा लिनुभयो। हाम्रो जस्तै शरीर र हाम्रो जस्तै हाड छालाको शरीरको रूप लिनु भयो। पद एकको अन्तिम खण्डमा भनिएको छ, बाहिर भेटाउँदा पनि म तपाईलाई चुम्बन गर्ने थिएँ र कुनै मानिसले मेरो निन्दा गर्ने थिएनन्। धेरै सत्य विश्वासीहरू खुलाम रूपमा तिनीहरू ख्रिस्टलाई प्रेम गर्छन् भन्न स्वीकार गर्न शरम गर्छन् या डराउँछन्। ओ मित्र, यो नभन्नुहोस् कि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ यदि तपाईँ प्रेम गर्नुहुन्न भने, तर यदि तपाईँको जीवनले प्रकट गर्दछ कि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ, मानिसहरूले त्यो बोल्ने कुराको लागि तपाईँलाई निन्दा गर्ने छैनन्। यदि निन्दा गरिहाले पनि के फरक छ? आफ्नो उद्धारकर्ताको निम्ति, हाम्रो निम्ति उहाँ नै सबभन्दा धेरै महत्वपूर्ण हुनुपर्छ र महत्वपूर्ण पनि हुनुहुन्छ। अनि आटा दिएको दुई पदमा भनिएको छ, मलाई जन्म दिनुहुने आमाको कोठामा म तपाईँलाई लाने थिएँ, मलाई अंगालो हाल्नलाई म उहाँको घरमा लाने थिएँ, म तपाईँलाई मसाला गालेको दाग मध्य औदारिमका ताजा रस पिउनलाई दिने थिएँ। यहाँ अन्तिम खण्डमा भनिएको छ, म तपाईँलाई मसला गालेको दाग मध्य औदारिमका ताजा रस पिउनलाई दिने थिएँ। स्टुअर्टले अति नै राम्ररी सुन्दर तरिकामा भने, हामीले सक्दो जति सक्दो सबभन्दा उत्तम कुरा दिने हाम्रो भाग हो, हाम्रो भूमिका हो। हामीले कुनै उत्तम कुरा छुट्याउनु हुँदैन उहाँलाई दिन देखे। त्यसपछि आगे हामी देख्छौ पाँच पदमा, आफ्नो प्रियसित अडिस लाग्दै वनबाट आउने को हुनुहुन्छ? स्याउका रूखहरू मुनि मैले तिमीलाई जगाए, तिमी पेटमा हुँदा त्यही नै तिम्री आमालाई सुत्केरी व्यथा लागेको थियो, त्यही नै तिनले तिमीलाई जन्माएकी थिइन्। आफ्ना प्रियसित अडेस लाग्दै ओ मित्र, यो कुरा थाहा पाउने कुरा कति अद्भुत हो कि हामी उहाँमा पूर्ण रूपमा भरोसा गर्न सक्छौ, आश्रित हुन सक्छौ, अडेस लाग्न सक्छौ। मित्र, उहाँ मात्र हाम्रो खास सहारा हुनुहुन्छ। उहाँ माथि अडेस लाग्ने, आश्रित हुने कोही पनि आश्रय पाउनेछ, सहारा पाउनेछ। के आज तपाईँ उहाँमा आश्रित भइरहनु भएको छ? मित्र, हरेक कुरामा हामी उहाँमा भरोसा गर्नुपर्छ, अडेस लाग्नुपर्छ। हाम्रो पारिवारिक जीवनमा, पेसाको जीवनमा, व्यक्तिगत जीवनमा, आत्मिक जीवनमा, शारीरिक जीवनमा, हरेक क्षेत्रमा उहाँमा हामी आश्रित हुनुपर्छ। अनि छ पदमा भनिएको छ, मलाई तिम्रो हृदयमा एउटा छाप जस्तै लगाऊ, तिम्रो पाखुरामा एउटा छाप जस्तै, किनभने प्रेम चाहिँ मृत्यु जस्तै प्रबल हुन्छ, डाहा चाहिँ चिहान जस्तै निष्ठुर, कुनै पनि ज्वाला भन्दा पनि कडा। भनिएको छ, प्रेम चाहिँ मृत्यु जस्तै प्रबल हुन्छ, सारा त्रास सहित भय सहित मृत्यु प्रभु येशु ख्रिष्टको सामने गुमेका निन्दित मानिसहरूको निम्ति उहाँको प्रेमको मूल्यको रूपमा थियो। तर यसले उहाँलाई बाधा दिएन। उहाँले हामीलाई प्रेम गर्नुभयो र शरमको घृणा गर्दै, क्रूसको दुख सहँदै हाम्रो लागि आफैलाई अर्पण गर्नुभयो। उही समयमा मारिएको थुमाको दुल्लीको सामने मृत्यु हजारौं बार, हजारौं पल्ट घटेको छ, तर तिनले उहाँको प्रेमको निम्ति आफ्नो जीवन दिन पनि पछि हट्दैन। भनिएको छ, न त मृत्युले न जीवनले हाम्रा प्रभु येशु ख्रिष्टमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ। अर्को शब्दमा भनिएको छ, डाहा चाहिँ चिहान जस्तै निष्ठुर। अमित, चिहान निष्ठुर हुन्छ, दया माया हुँदैन, निर्दयी हुन्छ। स्टुअर्टले हामीलाई याद दिलाउँछन् कि डाहा चिहान जतिकै क्रूर हुन्छ। जुनले एलियालाई प्रेरित गरेको थियो, जो सेनाहरूका महा परम प्रभुको लागि यति धेरै डाहे थिए कि उसले किसोनको खोल्सामा बालका झुट्टा अगम वक्ताहरूलाई एउटै पनि नछोडिकन मारे, अनि त्यही नै डाहा पाउलमा थियो, जुनले उसलाई प्रभुको निम्ति बडो जोस र उमंगसँग सुसमाचार सारा रोमी संसारमा पुर्याउन, सत्य र जीवित प्रभुको बारेमा मानिसहरूलाई सुनाउन प्रेरित गरेको थियो। अनि त्यही नै किसिमको प्रभु प्रति हाम्रो डाहा हुनुपर्छ। अनि अन्तिम खण्डमा भनिएको छ, कुनै पनि ज्वाला भन्दा पनि कडा त्यो दन्केको आगो चाहिँ दन्किन्छ। यसले मलाई त्यो प्रेमको याद दिलायो, जुनले प्रभु येशु ख्रिष्टको हृदयमा जलन गरिदियो, जब उहाँले भन्नुभयो, तपाईँको भवनको ईर्ष्याले मलाई खाएको छ। स्टुअर्टले थप्छन्, पिताको दाहिने हातमा उक्ली गएर विराजमान हुनुभएपछि उहाँले उही किसिमको ईश्वरीय आगोले आफ्ना चेलाहरूका हृदयहरूमा जलाइदिनुभयो, आग लगाइदिनुभयो, जुनले उहाँको हृदयमा जलाइदिएको थियो। कसरी? पवित्र आत्मा पठाइदिनु भएर, जुन तिनीहरूमाथि आगोको ज्वाला वा आगका जस्ता चिरा परेका जिब्राहरू तिनीहरूमाथि खसे थियो, अनि प्रेमको आगोले त्यो तिनीहरूको शरीरमा घेर्ने सदृश आगोले भन्दा धेरै गरेर तिनीहरू भित्र जलाइदियो। यानि ती चेलाहरूको शिरमा खस्ने त्यो सदृश आगोले भन्दा धेरै गरेर तिनीहरूको हृदय भित्र त्यस आगोले जलाइदियो। सात पदमा भनिएको छ, धेरै पानीले प्रेमको आगोलाई निभाउन सक्दैन, कुनै पनि भलले त्यसलाई बगाएर लैजान सक्दैन, कुनै मानिसले आफ्नो घरको सारा सम्पत्ति नै प्रेमको निम्ति दिए तापनि त्यो त बिल्कुलै तुच्छ गनिनेछ। धेरै पानीले प्रेमको आगोलाई निभाउन सक्दैन। ओ, कतिपल्ट हामीले उहाँलाई धोका दियौं, असफल गरायौं, हताश गरायौं, तैपनि हाम्रा बार बार दोहोरिएका ती असफलताहरूले उहाँको प्रेमलाई निभाएन, न हाम्रा पापहरूका भेल बाढहरूद्वारा नै डुबाइएकै छ। पश्चातको अन्तिम खण्डमा भनिएको छ, कुनै मानिसले आफ्नो घरको सारा सम्पत्ति नै प्रेमको निम्ति दिए तापनि त्यो त बिल्कुलै तुच्छ गनिनेछ। अर्को शब्दमा, परमेश्वरले हाम्रो पैसा वा हाम्रा सेवाको मागिरहनु भएको छैन, उहाँले हाम्रो प्रेमको माग गरिरहनु भएको छ। यदि हामी उहाँलाई प्रेम गर्दैनौ भने हामीले भेटिदिने पैसा र दशांश र ख्रिस्टियन काम भनौँदो क्रियाकलाप गर्ने कोशिशको तुच्छ ठान्नुहुन्छ। सबभन्दा धेरै उहाँ तपाईँ र मेरो जीवनबाट चाहनुहुन्छ उहाँलाई हाम्रो प्रेम, त्यसपछि अन्य कुराहरू प्राथमिक वा दोस्रो स्थानमा आउँदछन्। आगे पद आठमा भनिएको छ, हाम्रो एउटै सानी बहिनी छ, त्यसको स्तन उठेको छैन, त्यसलाई विवाह गर्नलाई माग्न आएको दिन हाम्रो बहिनीको निम्ति हामी के गरौं? सानी बहिनीको बारेमा धेरै बाइबल शिक्षकहरू विचार गर्दछन् कि त्यो अन्य जातिको मण्डलीको कलिसियाको प्रतीक हो। हाम्रो बहिनीको निम्ति हामी के गरौं? प्राचीन कलिसियामा काटेदार यो प्रश्न थियो। प्रेरित पन्ध्रले यरुसलेम सभाको परिषदको रेकर्ड गर्दछ, जुन अन्य जाति प्रभुमा आउने विश्वासीहरू र यहुदी प्रभुमा आउने विश्वासीहरू बीच जोससँग मसाइक व्यवस्थाको त्याग्ने कुनै इरादा थिएन। ती दुई समूह बीचको झगडा र विरोधको मिलाउनको खातिर त्यो परिषद राखिएको थियो। अनि हामी देख्दछौ कि अन्य जातिहरू बहिष्कृत र अछुत जातिहरू थिए यहुदीहरूको दृष्टिमा। तर त्यो दिन आयो, त्यो सानी बहिनी मण्डलीको कलिसियाको महान दुलाले आफ्नो निम्ति ग्रहण गर्नुभयो। मित्र, उहाँले हामीलाई यस कारण चुन्नु भएन किनभने हामी आकर्षक सुन्दर थियौं, तर यस कारणले कि उहाँले हाम्रा गुमेको निन्दित अवस्थाको देख्नुभयो र उहाँले हामी जस्तो अन्य जातिलाई पनि प्रेम गर्नुभयो। अहिले त्यो सानी केटी ख्रिस्टद्वारा ग्रहण गरिएका छिन्। अहिले तिनको दिदीबाट कस्तो प्रकारको स्वागत गरिनेछ? नौ पदमा भनिएको छ, यदि त्यो पर्खाल भए त हामी त्यसमा चाँदीका बार लगाउने थियौं, त्यो ढोका भएदेखि हामी देवदारका फल्याकले बारेर बन्द गर्ने थियौं। यदि त्यो पर्खाल भए त हामी त्यसमा चाँदीका बार लगाउने थियौं। जबकि अन्य जातिहरूलाई परमेश्वरद्वारा ग्रहण गरिएकोले गर्दा तिनीहरू परमेश्वरको आत्माद्वारा परमेश्वरको वासस्थानको लागि ख्रिस्टियन यहुदीहरूसँग एक साथमा निर्माण गरिएका छन्। यहुदी कलिसियाले यो प्रश्नको सामना गर्यो, यसमाथि के निर्माण गरिनुपर्छ, बनाइनु पर्दछ? खतना, कर्मकण्ड, संस्कारहरू र विभिन्न धर्मनिष्ठानहरूका न त हामी यहुदी पिता पुर्खाहरूले बोक्न सके न तिनीहरूका सन्तानहरूले नै बोक्न सके। याकुबले आफ्नो विचारको व्यक्त गरे, प्रेरित पन्ध्र अध्याय उन्नाइस पदमा, यसै कारण मेरो फैसला यही हो, अन्य जातिहरूको बीचबाट परमेश्वरतर्फ फर्किनेहरूलाई हामी दुःख नदिऊ। यरुसलेमको परिषदले यो निर्णय गर्यो कि अन्य जातिहरूलाई मूसाको व्यवस्थामा लान बाध्य गर्नु हुँदैन र तिनीहरू जस्तै थिए त्यस्तै नै ग्रहण गरेर सक्दो विश्वासमा तिनीहरूलाई निर्माण गर्न हरेक सम्भावित सहायता गर्ने। अनि दश पदमा भनिएको छ, म एक पर्खाल हुँ र मेरा स्थान धरहरा जस्तै छन्, यसैले उहाँको नजरमा म सन्तुष्ट दिने भएकी छु। यो चाहिँ तिनको सानी बहिनीको आनन्द गराई हो। जब अन्य जाति चर्चले यरुसलेमको परिषदको निर्णयको खबर प्राप्त गरे, तिनीहरू त्यो सुनेर सान्त्वना पाएर खुशी भए। तिनीहरूलाई परमेश्वरको मन्दिरमा पर्खालको रूपमा मान्यता दिएकोले गर्दा तिनीहरू त्यस अवसरमा अति नै धेरै खुशी भए। एफिसी दुई अध्याय उन्नाइसदेखि बाइस पदमा भनिएको छ, यसकारण अब उसो तिमीहरू पराई र परदेशीहरू होइनौ, तर पवित्र जनहरूसँग संघी नागरिकहरू हौ र परमेश्वरका घरानाका हौ, अनि तिमीहरू प्रेतहरू र भविष्य वक्ताहरूको जगमाथि बनाइएका छौ, जसको कुना ढुङ्गा चाहिँ येशु ख्रिष्ट आफै हुनुहुन्छ, जसमा सारा भवन तम्म मिलेर प्रभुमा एउटै पवित्र मन्दिर बन्नलाई बढ्दै जान्छ, जसमा तिमीहरू पनि आत्माद्वारा परमेश्वरको वासस्थान बन्नलाई एकसाथ बनिन्दै जान्छौ। त्यसपछि पद दशको दोस्रो खण्डमा भनिएको छ, मेरो स्तन धरहरा जस्तै छन्, सानी बहिनी जो अन्य जाति कलिसियाको प्रतीक हो, चाँडै नै परमेश्वरको वचनको दूतले धेरै छोरा र छोरीहरू पालन पोषण गर्यो र बढायो। अन्य जाति कलिसिया अद्भुत तरिकामा वृद्धि भयो, बढ्यो, जसले गर्दा अहिले सानी बहिनी दिदी भन्दा सुन्दर र धेरै नै सम्मानित आदरणीय बनिन्। यहाँ सानी बहिनीको दृष्टान्तमा सुसमाचारीय सन्देश छ। तपाईं र मैले यो कुराको थाहा पाउन आवश्यक छ कि यस सानी बहिनीमा हाम्रा दिनका सम्पूर्ण राष्ट्रहरू जातिहरू सम्मिलित छन्। संसारका धेरै भागहरूमा त्यहाँ त्यस्ता मानिसहरू छन् जसले कहिले पनि दुल्लाको बोलावटको प्रतिक्रिया जवाब जनाएको छैन, उत्तर दिएको छैन। कारण यही हो कि तिनीहरूले कहिले पनि उहाँको आवाजका सुनेका छैनन्। त कसरी तिनीहरू प्रचार बिना र प्रचारक बिना सुन्ने छन्? एघार पदमा हामी देख्छौ, बाल हमुनमा सुलेमानको एउटा दागबारी थियो। उहाँले आफ्नो दागबारी हेरचाह गर्नेहरूलाई भाडामा दिनुभयो। अब हरेकले फसलको सट्टा 1000 चाँदीका टुक्रा ल्याउनु पर्ने थियो। सुलेमानको एउटा दागबारी थियो दुल्ली, जो अन्य जाति र यहुदीहरूको एकत्रित कलिसिया हो, दागबारीको कथाको बताउँछ। सर्वप्रथम यो यसको खास पहिलेको रकवाली गर्नेको रेखदेख मुनि थियो, जुन इसरायल राष्ट्र थियो। यो नै दृष्टान्तको येशूले मती 21 अध्याय 33 46 पदमा भन्नुभएको थियो। त्यहाँ एकजना किसान थिए जसले दागबारी लगाए र दागबारीका वरिपरि पर्खाल पनि लगाए, साथै दागबारीको बीचमा कोल खडा गरे अनि धरहरा पनि बनाए। त्यसपछि उसले दागबारी अरूहरूका हातमा ठेक्कामा भाडामा दिएर टाढाको लामो यात्रामा निस्के। फसलको समयमा उसले आफ्ना सेवकहरूलाई ठेक्का उठाउनलाई भाडा उठाउनलाई पठाए, तर तिनीहरूले ती उसका सेवकहरूलाई पिटे र मारे। अन्तिममा उसले आफ्नो पुत्रलाई पनि पठाए। जब ती ठेक्का पठामा काम गर्नेहरूले आफ्नो बीचमा मालिकको पुत्रलाई देखे, तिनीहरूले आफै बीचमा आफै आफैमा सल्लाह गरे, यो त खास उत्तराधिकारी हो, आऊ हामी यसलाई पनि मारौं र उसको पैतृक अधिकारको सम्पत्तिको आफ्नो हातमा लिऊ, जप्त गरौं। अनि मित्र, तिनीहरूले उसलाई समाते, यानी पुत्रलाई समाते र दागबारीदेखि बाहिर निकालेर मारे। जब दागबारीको मालिक आउनु हुँदा उसले ती दुष्ट किसानहरूलाई के गर्नुहुनेछ? उत्तर यो हो, उनी आएर ती किसानहरूलाई नष्ट गर्नेछन् र दागबारी अरूलाई दिनेछन्। पद 14 भनिएको छ, हे मेरा प्रिय, बाहिर खुला ठाउँमा आउनुहोस् औ मसला हुने पर्वतहरूमा एउटा मृग अथवा जवान घुरल झैं देखा पर्नुहोस्। दुल्ले दागबारीको स्वामीलाई आफ्नो प्रियलाई भनिरहेकी छिन्, फर्क आउनुहोस्। प्रकाशको पुस्तकमा तिनले भन्ने अन्तिम कुरा यही हो, हे प्रभु येशु आउनुहोस्। मेरो मित्र, म विश्वास गर्दिन कि जबसम्म तपाई इमानदारी पूर्वक त्यो भन्न सक्नुहुन्न, जबसम्म तपाई उसलाई प्रेम गर्नुहुन्न, जबसम्म तपाई उहाँलाई अरूहरूलाई बताउनुहुन्न, के तपाई उहाँमाथि नजर उठाएर भन्न सक्नुहुन्छ, आउनुहोस् हे प्रभु आउनुहोस्, म चाहन्छु तपाईँ आउनु भएको। के तपाईँ उहाँमाथि नजर उठाएर यो भन्न सक्नुहुन्छ? पावलले भने, परमेश्वरले तिनीहरूलाई मुकुट दिनुहुनेछ जसले उहाँको प्रकटताको उहाँको आगमनको प्रेम गर्छन्। अनि उहाँको प्रकटताको उहाँको आगमनको प्रेम गर्नु भनेको उहाँलाई प्रेम गर्नु भनेको हो। जस्तो कि दुल्ली उत्सुकतापूर्वक आफ्नो प्रिय दुल्लाको आगमनको लागि तयार हुन्छन् र आशा गर्छिन्। मित्र, अनि यही नै कुरा हामी हरेक विश्वासीहरूमा हुनुपर्छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
लाने डर चोटले घायल यो मनको गरा गरा यीशु तिमीले बनाइदियो जीवन हरा भरा यीशु तिमीले बनाइदियो जीवन हरा भरा सिलाई सके अझै सिउनु कति सिउँदा सिउँदा वस्त्र फाट्यो भएको सबै जति पिरै पिरले फाटिसक्यो यो मन फट फटी यीशु तिमीले हटाइदियो सबै छटपटी यीशु तिमीले हटाइदियो सबै छटपटी पैसा कमाउने आशा दुष्टले छिने जिन्दगीले जिउन अब आशा मारिदियो यीशु तिमीले साथ दिए जिउने आशा दियो यीशु तिमीले हटाइदियो जीवनको सबै डर यीशु तिमीले बनाइदियो जीवन हरा भरा यीशु तिमीले हटाइदियो सबै छटपटी यीशु तिमीले साथ दिए जुने आशा दियो
प्रिय श्रोता यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो मित्र आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारिणीहरू पनि उपलब्ध छन् अनुरोधमा पठाउन सक्छौ तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 एपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twrnepal@yahoo.com साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 3679 एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 एपीसी नम्बर 2561 काठमाडौँ नेपाल इमेल twrnepal@yahoo.com एसएमएस को लागि मोबाइल नम्बर 98 475 3679 98 475 3679 यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ हाम्रो वेबसाइट यस प्रकार छ www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ हवस् त मित्र आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ तबसम्मलाई नमस्कार